यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आश्विन शुक्ल पक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी। दशैं मनाएर फर्किनेहरूको संख्याले काठमाण्डुमा चहल पहल बढ्दो, आजदेखि देशभरका सरकारी कार्यालय खुल्ने। विज्ञान प्रविधि र नवप्रवर्तनको विकास र उपलब्धिलाई विश्वव्यापी साझा हितका रूपमा हेरिनु पर्नेमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको जोड। बीपी राजमार्गमा आजदेखि अनुमति प्राप्त सबै सवारी साधनहरू चल्ने। र यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार तीनजना अमेरिकी अर्थशास्त्रीहरूलाई प्रदान गरिने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। दशैं बिदा सकिएसँगै आजदेखि देशभरका सरकारी कार्यालय खुल्ने भएका छन्। 24 असोज फूलपातीका दिनदेखि बन्द भएका सरकारी कार्यालयहरू आजदेखि नियमित सञ्चालनमा आउने भएका हुन्। सरकारी कार्यालयसँगै दशैं बिदा दिएका गैर सरकारी संस्था तथा निजी क्षेत्रले पनि आजदेखि नियमित सेवा सञ्चालन गर्दैछन्। दशैं बिदा सकिएसँगै टीका तथा जमरा थाप्न थापथलो पुगेकाहरू पनि फर्किने क्रम शुरू भइसकेको छ। दशैंका दिन सामान्य सुनसान भएको राजधानी काठमाण्डुमा मानिसहरू फर्किने क्रम शुरू भएसँगै चहल पहल बढ़ेको छ। घटस्थापनाका दिनदेखि यात्रुवाहक सवारी साधनमा रूट पर्मिट खुला गर्ने निर्णय कार्तिक 1 गतेसम्म लागू हुनेछ। आश्विन शुक्ल पक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरूप टीका जमरा लगाउने क्रम भने जारी छ। मान्यजनबाट टाढा हुने आफन्तहरू विजया दशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न जाने गर्दछन्। यस वर्ष दशैंमा शान्ति सुरक्षाको अवस्था राम्रो रहेको नेपाल प्रहरीले जनाएको छ। विगतका दशैंमा भन्दा यसपटक घटनामा पनि कमी आएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताउनुभयो। नेपाल प्रहरीले यस वर्ष दशैंको बेला सुरक्षाका लागि 60,000 प्रहरी परिचालन गरेको थियो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनमा भइरहेका विकास र उपलब्धिलाई संकीर्ण राष्ट्रियताको घेराभन्दा माथि उठेर विश्वव्यापी साझा हितको विषयका रूपमा हेरिनुपर्ने बताउनु भएको छ। शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयमा केन्द्रित अन्तर्व्यवस्थापिका संघ आईपीयूको 149 महासभालाई हिजो साँझ स्विजरल्याण्डको जेनेभामा सम्बोधन गर्नुहुन्छ। अध्यक्ष दाहालले विश्वभरका व्यवस्थापिकाले प्रविधिमा नागरिकको पहुँच र प्रतिफल वितरणमा समता कायम हुने गरी कानून निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड़ दिन आवश्यक रहेको औल्याउनुभयो। सूचना प्रविधिको क्षमता विकास र पहुँचमा देशहरूबीच ठूलो अन्तर रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनका उपलब्धिहरूमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो। सम्बोधनका क्रममा अध्यक्ष दाहालले अन्तर्व्यवस्थापिका संघले आफ्नो कार्ययोजनामा आर्टिफिशियल इन्टेलिजेन्स एआईलाई समेट्नुका साथै विज्ञान प्रविधि विधि सम्बन्धी कार्य समूह गठन एवं आचार संहिता निर्माणको प्रयास गर्नु प्रशंसनीय रहेको बताउनुभयो। अध्यक्ष दाहालले विकसित र विकासशील देशहरूबीच विज्ञान प्रविधिको विकास बीचको खाडल पूर्ण व्यवस्थापिकाहरूबीच नीति निर्माण कार्यान्वयन उत्कृष्ट अभ्यास र अनुभवहरूको आदान प्रदान गर्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयो। आईपीयूका उद्देश्य एवं लक्ष्यहरू हासिल गर्न नेपालको संघीय संसदको पूर्ण सहयोग र ऐक्यबद्धता रहेको प्रति प्रतिबद्धता व्यक्त गर्नुहुँदै अध्यक्ष दाहालले शान्ति, लोकतन्त्र, मानव अधिकार, दिगो विकास र अन्तर्राष्ट्रिय सुरक्षा जस्ता विषयहरूमा अन्तर्व्यवस्थापिका संघले प्रभावकारी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। सम्बोधनका क्रममा अध्यक्ष दाहालले जलवायु परिवर्तनका कारण उत्पन्न हुने क्षतिलाई न्यूनीकरण गर्न नेपाललाई पर्याप्त वित्तीय स्रोत र प्रविधि उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदाय समक्ष अपील पनि गर्नुभयो। खानेपानी मन्त्री प्रदीप यादवले स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ। पर्साको क्षेत्र नम्बर एक अन्तर्गत वीरगंज महानगरपालिकाको उड़ा नम्बर 22 र 23 संघीय, प्रदेश र स्थानीय सरकारबाट संचालित विकास निर्माणको स्थलगत निरीक्षण तथा अनुगमनपछि हिजो आयोजित कार्यक्रममा उहाँले तीन तहकै सरकारले जनताका आधारभूत माग पूरा गर्न जुट्नुपर्नेमा जोड़ दिनुभयो। यही असोज 11 र 12 गतेको अविरल वर्षाका कारण बाढ़ी पहिरो डुबान जस्ता विपदबाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाण्डु उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ। विपदका कारण बाटो बिग्रिएको, पहिरोले पानीको मुहानसम्म पुग्न नसकिएको लगायतका कारण क्षतिबारे तत्काल अध्ययन गर्न असहज भएको केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले बताउनुभयो। प्रवक्ता राईले पहिरो को कारण अधिकांश स्थानमा खानेपानीको मुहान पुरिएकाले समस्या भएको बताउनुभयो। बीपी राजमार्गमा आजदेखि अनुमति प्राप्त सबै सवारी साधनहरू चल्ने भएका छन्। बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारी साधनलाई आवागमन खुलाइएकोमा आजदेखि यो रूटमा अनुमति प्राप्त अन्य सवारी साधनलाई पनि सञ्चालन गर्न दिइने सड़क डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। सड़क डिभिजन कार्यालयका अनुसार बीपी राजमार्ग अन्तर्गत चौकी डाँडा र माम्ती खोला नजिकको डाइभर्सन सुधार गरी यसअघि राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारी साधन सावधानीपूर्वक सञ्चालन गर्न दिइनेछ। गत असौज 10, 11 र 12 गते परेको अविरल वर्षा र बाढ़ी पहिरोका कारण बीपी राजमार्गको भकुण्डे बेसी वर्षे खोला खण्डको करिब 8 किलोमिटर भन्दा बढ़ी लम्बाईको सड़क पूर्ण रूपमा बगाएको थियो। सो खण्डमा सुक्खा पहिरो झर्ने क्रम पनि अझै पनि सम्भावना रहेकोले रातको समयमा भने यात्रा नगर्न कार्यालयले सूचना मार्फत सरोकारवालालाई अनुरोध गरेको छ। राष्ट्रिय गौरवको आयोजना हुलाकी सड़क निर्माणको कामले पूर्वी क्षेत्रमा गति लिन थालेको छ। हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका अनुसार मोरङ, सुनसरी, सप्तरी तथा झापा जिल्लामा सो राजमार्ग अन्तर्गत 275 किलोमिटर सड़कमा कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको हुलाकी सड़कको निर्माणको कामले गति लिन थालेको छ। हुलाकी राजमार्ग योजना कार्यालय इटरीका अनुसार मोरङ, सुनसरी, सप्तरी तथा झापा जिल्लामा सो राजमार्ग अन्तर्गत 275 किलोमिटर सड़कमा कालोपत्री गर्ने कार्य सम्पन्न भइसकेको छ। सप्तरीको बलान खोलादेखि झापा जिल्लाको मेची पुलसम्म 275 किलोमिटर सड़कमा कालोपत्री गर्ने कार्य सम्पन्न भएको र बाँकी 95 किलोमिटर सड़कमा चालू आर्थिक वर्षभित्रमा कालोपत्री गर्ने कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ। सो कार्यालयका प्रमुख युवराज पोखरेलका अनुसार विराटनगर रंगेली 25 किलोमिटर सड़क मध्ये कालिका कन्ट्रक्सनले काम सम्पन्न गरेको र कर्सिया कदमा सड़कमा कालोपत्री गर्ने कार्य अन्तिम चरणमा पुगेको र नयाँ बजारदेखि विराटनगरसम्मको 6 किलोमिटर सड़कमा भने स्ट्रक्चरको काम मात्र भएको छ।
रंगेलीदेखि विराटनगरसम्म चाहिँ हाम्रो 25 किलोमिटर छ होइन। यो 25 किलोमिटरमा चाहिँ हाम्रो 3 प्याकेजमा काम भइरहेछ। पहिलो प्याकेज रंगेलीदेखि 12 किलोमिटर, 12 किलोमिटरमा अहिले हाम्रो चाहिँ करिब 8 किलोमिटर कालोपत्रको काम सम्पन्न भइसकेको छ। यदि 70 करोड लागत अनुमानमा र त्यो 4 किलोमिटरमा पनि अहिले काम भइरहेछ, काम भइरहेको छ। त्यो 3-4 महिनामा त्यो 12 किलोमिटर सम्पन्न हुने अवस्थामा र त्यसपछिको अर्को प्याकेज भनेको 7 किलोमिटर प्याकेज हो। त्यसको चाहिँ कार्य सम्पन्न भइसकेको छ अहिले र बाँकी रहेको यतापट्टिको 6 किलोमिटर चाहिँ 80 करोड लागत छ। त्यसको चाहिँ हालसम्म स्ट्रक्चरको कामहरू भएको छ, 25% अहिलेसम्म प्रगति छ र त्यसको चाहिँ दोस्रो पटक म्याद थप भएर 82 असार मसान्तसम्म म्याद थप भएको छ।
2076 साल कार्तिक कार्तिक महिनामा ठेक्का सम्झा भएको चार लेनको उक्त सड़क 2079 साल कार्तिक सम्ममा सम्पन्न गर्नुपर्ने भए पनि सो नहुँदा सड़क सम्पन्न गर्न दुई पटक म्याद थपिएको छ। पूर्व पश्चिम राजमार्गको वैकल्पिक सड़कको रूपमा रहेको उक्त सड़क निर्माणका लागि समयमा बजेट आवश्यक रहेको हुलाकी योजना कार्यालयका प्रमुख पोखरेलको भनाइ छ।
फेरि पैसाको लागि हामीले त पहल त गरिरहेका छौँ, तर अहिले के अवस्था छ भने निर्माण व्यवसायले पैसा नभइकन उसले काम गर्न अगाडि बढ्दैन, भोलि उसले काम गरेको पछि भुक्तानी पाउँछु भन्ने सुनिश्चित नभइकन कन्ट्राक्टरले काम गर्न सक्ने अवस्था छैन, अहिले गर्दैन। त्यही भएर बजेट समयमै विनियोजन गर्नुपर्ने अत्यन्त आवश्यक।
विराटनगर रंगेली सड़क खण्ड अन्तर्गत पर्ने कटहरी गाउँपालिकाको नयाँ बजारदेखि हाटखोलासम्मका भत्काइएका सड़क वर्षायाममा हिलामेर अरू समयमा धुलो उड्ने भएकाले आवाजमा सरसानहरूलाई निकै समस्या हुने गरेको छ।
कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब बाँकी समाचार। यही असोज 11 र 12 गते आएको बाढ़ीले सुनसरीमा 2,50,00,000 बराबरको तरकारी बालीमा क्षति भएको छ। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका हरिनगर, देवानगंज, भोकराहा, बराहा क्षेत्र लगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो। बाढ़ीले बन्दा, भण्डा, लौका, फर्सी लगायत तरकारी बालीमा क्षति पुगेको हो। जिल्लामा 8,153 हेक्टर क्षेत्रफलमा तरकारी खेती तथा 5,877 हेक्टरमा उखु खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। हुम्लाको सिमकोट विमानस्थलमा 3 दिनपछि हवाई उडान पुनः शुरू भएको छ। सड़क सञ्जालसँग नजोड़िएको हिमाली जिल्ला हुम्लाको सिमकोटमा दशैंको अघिल्लो दिन मात्र हवाई उडान भएको र त्यसैता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन। नेपालगंज र सुर्खेतबाट हुम्ला जाने यात्रुको चाप त्यति धेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ। झापाको मेचीनगर 6 काँकड भिट्टा स्थित मेची पुलबाट हिजो मेची महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ। यात्राका क्रममा झापाबाट 10 जनाको उद्धार गरिएको छ। जिल्लाका विभिन्न स्थानबाट 9 पुरूष र 1 महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो। मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट 4, बिरतामोड नगरपालिकाबाट 2, कन्काई नगरपालिकाबाट 2 र शिव सताक्षी नगरपालिकाबाट 2 जनाको उद्धार गरिएको हो। यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सड़क पेटीमा मूल भावका साथ 32 दिने उद्धार यात्रा शुरू भएको हो। उद्धार गरिएकालाई मानव सेवा आश्रम मेची नगर सेवा केन्द्रमा राखिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबु खैरेनी गाउँपालिका 2 ढापटारमा हिजो माइक्रो बसले ठक्कर दिँदा प्रहरी हवलदारको मृत्यु भएको छ। गोर्खा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुमा कार्यरत भक्त बहादुर नहरकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आबु खैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिनुभयो। गोर्खाबाट पोखरातर्फ जाँदै गरेका हवलदार नहरकी सवार मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रोले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो। घाइते नहर्कीको आबु खैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अर्थशास्त्र तर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकाका 3 जना अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। नोबेल पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिच्यूटका साइमन जोनसन र सिकागो विश्वविद्यालयका जेम्स रोबिन्सनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। उहाँहरूलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरीब छन् भन्ने विषयमा गरेको कामका लागि पुरस्कार प्रदान गर्न लागि हो। वायु प्रदूषण नियन्त्रणका लागि भारतको राजधानी नयाँ दिल्लीमा यसपालिको दीपावलीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध लगाउने त्यहाँको प्रशासनले जनाएको छ। भारतीयहरूका लागि अत्याधिक लोकप्रिय रहेको पटाखाको प्रयोगमा यसअघि लगाइएका प्रतिबन्धहरूको श्रृंखलामध्ये यो कड़ा आदेश हो। भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीको प्रयोगमा रोक लगाउने प्रयास गरेको भए पनि व्यापक रूपमा उल्लंघन हुने गरेको छ। दिल्ली प्रदूषण नियन्त्रण समितिले एक विज्ञप्ति जारी गर्दै सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइने जनाएको छ। नयाँ दिल्लीमा हरेक शरद ऋतुमा धुवा र धूलोका कारण बढ़ी प्रदूषण हुने गरेको छ। युरोपेली संघ ईयूका विदेश नीति प्रमुख जोसेफ बोरेलले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको श्रृंखलालाई पूर्णतया अस्वीकार्य भन्दै निन्दा गर्नुभएको छ। बोरेलले लक्जेमबर्गमा ब्लकका विदेश मन्त्रीहरूको बैठक अघि पत्रकारहरूसँग कुरा गर्नुहुँदै संयुक्त राष्ट्रसंघका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य रहेको बताउनुभयो। इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा 5 शान्ति सैनिक घाइते भएका छन्। इजरायलले सन् 1978 लेबनान आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब 9,500 सैनिकहरूको मिशन युनिफिलले इजरायली सेनालाई आफ्ना ठाउँहरूमा जानी जानी आक्रमण गरेको आरोप लगाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजो संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई मानव ढालको रूपमा प्रयोग गरेको बताउँदै दक्षिण लेबनानमा तैनात शान्ति सैनिकहरूलाई खतराको बाटोबाट हटाउन आह्वान गर्नुभयो। युनिफिलले आफ्ना स्थानहरू छाड्न अस्वीकार गरेको छ। यसैबीच इजरायली आक्रमणमा परि लेबनानमा गत 24 घण्टामा करिब 60 ज्यान गुमाएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
जुम्लामा यस वर्षको दशैंको समयमा मात्रै 16 करोड़ रूपियाँ भन्दा बढ़ीको भेड़ा खसी लगायतको कारोबार भएको छ। चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलंगा बजार क्षेत्रबाट मात्रै 16,32,31,000 भेड़ा खसी, बोका तथा राँगा भैँसीको बिक्री वितरण भएको जानकारी दिनुभयो। शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेड़ा पालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ 7,928 भेड़ा तथा खसी बिक्री भएका छन्। यस्तै 15,23,23,000 का भेड़ा, 77,92,000 रूपियाँका खसी र 31,16,000 राँगा तथा भैँसीहरू खरीद बिक्री भएका छन्, जसमा 487 खसी, 3 राँगा र 82 भैँसी रहेका छन्। विक्रमसम्म 2068 सालदेखि तिब्बती भेड़ा च्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेड़ा खसी बोका मात्रै बिक्री वितरण हुने गरेका छन्। दशैंका अवसरमा जनकपुर धाम स्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष 3 करोड़ रूपियाँको कारोबार भएको छ। गत वर्ष करिब 8 करोड़को कारोबार भएको बजारमा यस वर्ष व्यापार घटेको जनकपुर धाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जितेन्द्र महासठले बताउनुभयो। संघका वरिष्ठ उपाध्यक्ष मनोज शाहका अनुसार यस वर्ष सस्ता बजारको व्यापारमा गिरावट आएको छ। करिब 10 वर्षदेखि स्टल राख्दै आउनुभएका सुलभ किचन सेन्टरका संचालक गंगाराम शाहले यो वर्ष 50% पनि व्यापार नभएको बताउनुभयो। जनकपुर उद्योग वाणिज्य संघको पहलमा विगत 48 वर्षदेखि जनकपुरमा दशैं बजार लाग्दै आएको छ। बाँकेको बैजनाथ गाउँपालिका 3 स्थित सुतैयताल आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ। कोहलपुर बजारबाट करिब 6 किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको सुतैयताल प्राकृतिक रूपले अति नै रमणीय भएकाले पिकनिक, वन्यजन्तु अवलोकन र वनजंगलको आनन्द लिनेका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। करिब 7 हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले एक दशकदेखि संरक्षण र सम्वर्धन गर्दै आएको छ। समूहका पूर्व अध्यक्ष महेन्द्र थारूले केही समय यता आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानले आगामी नोभेम्बर 2024 आयोजना हुने आईसीसी यु 19 महिला T20 विश्वकप एसिया क्वालिफायरको तयारी शुरू 18 खेलाड़ीलाई बन्द प्रशिक्षणका लागि छनौट गरेको छ। क्यानका प्रवक्ता छुब्बी लामाका अनुसार बन्द प्रशिक्षण असोज 30/2081 भैरवमा शुरू हुनेछ। यो प्रशिक्षण आगामी महत्वपूर्ण प्रतियोगितामा नेपालको प्रदर्शनलाई बलियो बनाउन लक्षित गरिएको हो। छनौट भएका खेलाड़ीहरूमा मनिषा कुमारी उपाध्य, एदिसा कुमारी यादव, आसमा पुलामी मगर, कुसुम गोदार, सना प्रवीण, पूजा महतो, सावित्री धामी, कृष्णा गुरुङ, जोस्निका मरासिनी, स्नेहा महरा, सोनी पाख्रिम, भवानी कामती, सीमान केसी, रिया शर्मा, रचना चौधरी, तिस्ना भिक, किरण कुमारी कुंवर र रन्जु श्रेष्ठ रहेका छन्। नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टीम सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्रान्ड हजलाई मेन्टर नियुक्त गरेको छ। अस्ट्रेलियाका लागि सन् 2007 को विश्वकप विजेता टोलीमा रहेका हजलाई सुदूरपश्चिम रोयल्सले मेटर नियुक्त गरेको हो। हजले कलकत्ता नाइट राइडर्सबाट इण्डियन प्रिमियर लीग समेत खेलेका छन्। हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताउनु भयो। दिपेन्द्र सिंह ऐरी मार्की खेलाड़ी रहनु भएको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंगसिर 16 गतेदेखि एनपीएल शुरू हुनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। मनसून सकिएर पोस्ट मनसून चलिरहेकाले देशभर क्रमशः चिसो बढ़दै गएको मौसमविदहरूले बताएका छन्। खुल्ला आकाश भएकाले दिउँसो घाम लागे पनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ। संघीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एक सातामा चिसो क्रमिक रूपमा बढ़िरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद संजीव अधिकारीका अनुसार यही असौज 15 गते काठमाडौँको न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस हाराहारी रहेकोमा त्यसको एक हप्तापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम 16 डिग्री हाराहारी कायम रहेको छ। दुई सातामा 5 डिग्री तापक्रम घट्नुले चिसो बढ़ाएको बताउँदै वहाँले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभयो। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98% रहेको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:04 भयो भने सूर्यास्त भरे साँझ 5:35 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आश्विन शुक्ल पक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी। दशैं मनाएर फर्कनेहरूको संख्याले काठमाण्डुमा चहल पहल बढ़्यो। आजदेखि देशभरका सरकारी कार्यालय खुल्ने। विज्ञान प्रविधि र नव प्रवर्तनको विकास र उपलब्धिलाई विश्वव्यापी साझा हितका रूपमा हेरिनुपर्नेमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको जोड़। बीपी राजमार्गमा आजदेखि अनुमति प्राप्त सबै सवारी साधनहरू चल्ने। र यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार 3 अमेरिकी अर्थशास्त्रीहरूलाई प्रदान गरिने। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।